यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारको एक वर्षको अवधि प्रभावकारी भएको नेकपा एमाले सचिवालय बैठकको निष्कर्ष। पतञ्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई 35 लाख रूपियाँ धरौटीमा छाड्न विशेष अदालतको आदेश। बाढ़ी पहिरो लगायतका दैवी प्रकोपमा उद्धार तथा राहतका लागि सरकारको तयारी। विस्थापित हुनु परे तत्काल आवासको जिम्मेवारी स्थानीय तहलाई। आकर्षक रोजगारीको प्रलोभनमा पारी भारत पुर्याएर बन्धक बनाइएका 58 नेपाली युवाको उद्धार। र अमेरिकी सैन्य आक्रमणका कारण इरानको आणविक कार्यक्रम दशकौं पछि धकेलिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी।
हरेक दिनको लागि सबै पाक यही पाए, जहाँ जहाँ कनेक्टेड रहोस्, इन्टरनेटमा सब गर्नुहोस्,
डेटा भोइस एसएमएस
सबै यसबाट नै पाउनुहोस्।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सचिवालयको बैठकले सरकारको एक वर्षको अवधि सन्तोषजनक र प्रभावकारी भएको मूल्यांकन गरेको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको छ। एमालेका उपमहासचिव प्रदीप कुमार गेवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड़ दिएको बताउँदै बैठकले दैलेखमा मिथेन ग्यासको उत्खननको प्रारम्भिक प्रतिवेदन आउनु लगायतका काम थप उपलब्धिका विषय भएको निचोड निकालेको छ। विशेष अदालतले पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई 35 लाख रूपियाँ धरौटीमा छाड्न आदेश दिएको छ। पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणको वहाँ विरूद्धको भ्रष्टाचार सम्बन्धी मुद्दामा हिजो भएको थुन्छेक बहसपछि अदालतले उक्त आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो। हिजो पूर्व प्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित हुनु भएपछि अपराह्नदेखि उहाँसँग बयान लिइएको थियो। त्यसपछि दुवै पक्षका वकिलहरूले थुन्छेक बहस गर्नुभएको थियो। नेपालका तर्फबाट 5 र सरकारी पक्षबाट 5 जना वकिलले बहस गर्नुभएको थियो। पतञ्जली योगपीठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उहाँ सहित 93 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। आरोप पत्रमा पूर्व प्रधानमन्त्री नेपाल विरूद्ध 18,58,50,000 रूपियाँ बिगो माग दावी गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी सम्बन्धी विधेयकमाथिको छलफल अगाडि बढ़ाएको छ। विधेयकमाथि हिजो भएको सैद्धान्तिक छलफलमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको नीतिगत कानूनी र संरचनागत सुधारका लागि विधेयक महत्वपूर्ण भएकाले यसलाई छिटो पास गर्ने गरी छलफल अगाडि बढ़ाउन समितिलाई आग्रह गर्नुभयो। गृहमन्त्री लेखकले प्रहरी प्रशासनको सुधार र यसलाई समय सापेक्ष बनाउन खुल्ला छलफलका लागि सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो।
2012 सालपछि 70 वर्षपछि हामी नेपाल प्रहरीको नयाँ कानून बनाउँदैछौ। योभन्दा पहिला हाम्रो मन्त्रालयबाट नेपाल नागरिकता ऐन संशोधनको विषय आयो, त्यसमा पनि मैले यही निवेदन गरेको थिएँ, यसलाई सानो टुङ्गिदिउँ भनेर। समितिले छोटै समयमा छलफल गरेर नागरिकता विधेयक यो समितिबाट टुङ्गोमा पुगेको छ। मैले पाएको जानकारी अनुसार 14 गते सम्मानित प्रतिनिधि सभामा त्यो विधेयक पेश हुँदैछ र 14 गते त्यसलाई त्यहाँबाट पास गर्छ। चाँडोभन्दा चाँडो नागरिकताको विषयलाई पनि टुङ्ग्यौं।
विधेयकहरू छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने भन्नुहुँदै गृहमन्त्री लेखकले नेपाल नागरिकता विधेयक अर्को साता प्रतिनिधि सभाबाट पारित गर्ने गरी तयारी भएको बताउनुभयो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिबाट पारित भएका विधेयक सदनमा पुगुन्जेलसम्म धेरै चलखेल हुने गरेको भन्दै त्यसतर्फ ध्यानकर्षण गराउनुभयो। अध्यक्ष प्रचण्डले देशको राजनीतिक परिस्थितिलाई हेरेर महत्वपूर्ण विधेयकहरू सदनमा पुर्याएको भए पनि सदनको कार्यसूचीमा चढ़ेर पनि हटाउने कुरा विडम्बनापूर्ण भएको बताउनुभयो।
हामी समितिमा बस्छौं, छलफल गर्छौं, अध्ययन गरेर पारित गर्छौं, तर हामीले पारित गरेका विधेयकहरू पनि फुल हाउसमा पुग्ने बेलासम्म त्यहाँ धेरै किसिमका चलखेलहरू हुने गरेका छन्, त्यसमा डिले हुने गरेको छ, धेरै धेरै चीजहरू हुने गरेका छन्। अहिले पनि देशको समग्र राजनीतिक परिस्थितिलाई हेरेर र केही संवेदनशील र असाध्यै महत्वपूर्ण विधेयकहरू जो हामीले धेरै मेहनत गरेर सदनमा पुर्यायौं, समितिमा छलफल गरेर हामीले पारित पनि गर्यौं, तर सदनमा पुगेर कार्यसूचीमा चढेर पनि हटाइने जस्तो प्रक्रिया देख्दा बडो चिन्ता पनि मलाई भएको छ। मैले त बरु सरकारसँग केही लचिलो भएर समझदारी गरेर भए पनि संघीय निजामती ऐन यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नको लागि अत्यन्त संवेदनशील ऐनभित्र पर्छ, त्यस्तै विद्यालय शिक्षासँग सम्बन्धित विधेयक पनि त्यत्तिकै महत्वपूर्ण छ भनेको, तर कता कता अहिले अलि बढी चिन्ता भइरहेको छ, कतै फेरि यसलाई त्यत्तिकै टारिने त होइन भन्ने चिन्ता भएको छ। त्यस्तो नहोस् भनेर मैले सरकारको पनि ध्यानाकर्षण त गराइराखेको छु।
छलफलमा सांसदहरूले प्रहरीलाई स्वतन्त्र ढंगले अपराध अनुसन्धान गर्ने र शान्ति सुरक्षा कायम गर्ने कुरामा केन्द्रित गराउन आवश्यक रहेको, प्रहरीप्रति जनताको विश्वास जगाउने, राजनीतिक हस्तक्षेप अन्त्य गर्ने, व्यावसायिकताको विकास गर्ने गरी विधेयकलाई अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले ओडा र पालिका कार्यालयको निर्णय उपर अपील गर्ने निकायको आवश्यकतामा जोड़ दिएको छ। समितिको हिजो बसेको बैठकमा भरतपुर महानगरपालिका र विभिन्न पालिकाका ओडाबाट भएको सेवा प्रवाहका सन्दर्भमा गरेको अनुगमनमा सेवाग्राहीबाट प्राप्त गुनासाका आधारमा अपील गर्ने निकायको आवश्यकतामा जोड़ दिइएको हो। सरकारले बाढ़ी पहिरो लगायतका दैवी प्रकोपमा उद्धार तथा राहतका लागि आवश्यक तयारी पूरा गरेको छ। त्यसै गरी दैवी प्रकोपमा परि विस्थापित हुनु परे तत्काल आवासको जिम्मेवारी स्थानीय तहलाई दिइएको गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दिनेश प्रसाद भट्टले हरेक जिल्लामा रहेको जिल्ला विपद व्यवस्थापन समितिले बैठक गरेर बाढ़ी पहिरो लगायतको दैवी प्रकोपमा परेकाको उद्धार तथा राहतका लागि कार्ययोजना बनाइसकेको जानकारी दिनुभयो। वहाँका अनुसार सबै जिल्ला विपद व्यवस्थापन समितिले आफ्नो तयारी पूरा गरिसकेका छन्। यस वर्षको बाढ़ी पहिरोमा कुन जिल्लामा कति मानिस प्रभावित हुन सक्छन् भन्ने अनुमानित तथ्याङ्क प्राधिकरणले सबै जिल्ला विपद व्यवस्थापन समितिमा पठाइसकेको जानकारी दिनुहुँदै वहाँले समितिहरूले त्यस अनुसारको तयारी गरेको बताउनुभयो। गृहमन्त्री रमेश लेखकले विपदमा भन्सुनका आधारमा सवारी साधन चलाउन दिइएको पाइएमा सम्बन्धित अधिकारीलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। हिजो गृह मन्त्रालयले आयोजना गरेको सड़क क्षेत्रमा हुन सक्ने विपदको पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा सतर्कताका लागि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका प्रहरी र ट्राफिक प्रहरीका जिम्मेवार अधिकारीलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको हो। वहाँले मनसूनका बेला हुन सक्ने सड़क दुर्घटना न्यूनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचार संहिता कार्यान्वयनमा जोड़ पनि दिनुभयो। चिनिया भूभाग तिब्बततर्फ धेरै ठूलो पानी परिरहेकाले रसुवा जिल्लाका नदी तथा खोलाको किनारमा बस्ने स्थानीयवासीलाई सचेत रहन स्थानीय प्रशासनले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले उत्तरी क्षेत्र केरूङ लगायत चिनिया भूभागमा धेरै ठूलो पानी परेकोले नेपालतर्फ स्थानीय भोटेकोशी नदी सहित अन्य खोला तटमा बस्ने बासिन्दालाई आफ्नो जीव धनको सुरक्षा अपनाउन अनुरोध गरेको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले तिब्बत हुँदै नेपालतर्फ बग्ने केरूङ र लेन्दे खोला मिसिएपछि भोटेकोशीका रूपमा परिचित नदीको पानीको बहाव अहिले बढ़िरहेकाले सचेत र सजग भइदिन स्थानीय बासिन्दा समक्ष अनुरोध गरिएको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले राष्ट्रिय गौरवका आयोजनाहरूमा तत्काल आयोजना प्रमुख तोक्न सरकारलाई निर्देशन दिएको छ। सुनकोशी मरीन डाइभर्सन आयोजनाको कार्य प्रगतिमाथि छलफल गर्न हिजो बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना निर्माण कार्य निमित्त प्रमुखको भरमा छोड्न नहुने भन्दै देशैभरका गौरवका आयोजनाहरूमा प्रमुख तोक्न सरकारलाई निर्देशन दिएको हो। बैठकमा आयोजनाका निमित्त प्रमुख बद्री कार्कीले आयोजना शुरू भएको 2.5 वर्षमा 1% पनि कार्य प्रगति हुन नसकेको बताएपछि सांसदहरूले समयमा कार्य सम्पन्न गर्न नसक्ने निर्माण कम्पनीसँग सम्झौता रद्द गर्नुपर्ने माग राख्नुभयो। बैठकमा सांसदहरूले ठूला आयोजनाहरू ठेक्का दिँदाको अवस्थामा लाग्ने लागत र समयको किटान गर्नुपर्ने भन्दै कामको शुरूआत नै गर्न नसक्ने निर्माण कम्पनीसँग ठेक्का तोड्नुको विकल्प नभएको भन्दै समितिले स्थलगत अनुगमन गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन तथा स्वदेशी उद्योगहरू समस्यामा नपर्ने गरी राजस्व नीति अवलम्बन गर्न सरकारको ध्यान आकर्षण गराएको छ। व्यवसायीहरूसँगको छलफलपछि समितिको हिजो बसेको बैठकले स्वदेशी उद्योगहरू प्रवर्धन गर्ने गरी करका नीति अवलम्बन गर्न सरकारको ध्यान आकर्षण गराएको सभापति सन्तोष चालिसेले बताउनुभयो। बैठकमा सांसदहरूले स्वदेशी उत्पादनलाई समस्यामा पार्ने गरी करका दरहरू ल्याइएकाले त्यसमा सरकारले पुनर्विचार गर्नुपर्ने धारणा राख्नु भएको थियो। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भन्सार सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल शुरू भएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भन्सार प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन विधेयक ल्याइएको बताउनुभयो। अर्थमन्त्री पौडेलले भन्सार प्रशासनको आधारभूत संरचना र प्रक्रियालाई व्यवस्थित गरी विधेयकले अन्तर्राष्ट्रिय व्यापारलाई सहज एवं सुरक्षित बनाउने र भन्सार महसूल संकलनलाई प्रभावकारी बनाई देशको आर्थिक विकासमा समेत टेवा पुर्याउने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले भिजिट भिसा प्रकरणमा छानबिन गरी प्रतिवेदन पेश गर्न गठित समितिलाई सत्य तथ्य रिपोर्ट ल्याउन सहयोग गर्न विरोधमा रहेका प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा समिति गठन भइसक्दा पनि विरोध गरिरहनुको कुनै औचित्य छैन भन्नुहुँदै संचार मन्त्री गुरूङले संसदको काम कार्यवाहीमा सहभागी हुन र संसदीय मूल्य मान्यतालाई सम्मान गर्न विरोधमा रहेका रासोपा र राप्रपालाई अनुरोध गर्नुभयो। संचार मन्त्री गुरूङले अख्तियारले भिजिट भिसा प्रकरणमा संलग्न कर्मचारीमाथि छानबिन गरिरहेको र कर्मचारीमाथि छानबिन हुँदैमा मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार कसरी चल्छ भनी प्रश्न गर्नुभयो। असार 9 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले सरकारले राष्ट्रिय खेलकुद नीति 2082 तथ्याङ्क प्रणाली विकासको लागि राष्ट्रिय रणनीति र उद्योग वाणिज्य प्रवर्धन परिषद आदेश 2082 स्वीकृत गर्ने निर्णयहरू गरेको जानकारी दिनुभयो। यस्तै सरकारले अन्तर्राष्ट्रिय स्तरको भलिबल उसु र कबड्डी प्रतियोगितामा पदक प्राप्त गरेका खेलाड़ी प्रशिक्षक सहायक प्रशिक्षक र व्यवस्थापक गरी 27 जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिएको पनि संचार मन्त्री गुरूङले बताउनुभयो। यससँगै सरकारले विभिन्न उच्च स्तरीय वैदेशिक भ्रमणहरू समेत स्वीकृत गरेको मन्त्री गुरूङले बताउनुभयो। आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याएर बन्धक बनाइएका 58 नेपाली युवाको उद्धार गरी नेपाल ल्याइएको छ। भारतको उत्तराखण्ड राज्य उद्धमसिंह नगर जिल्लाको रुद्रपुरमा 23 जना र काशीपुरमा 35 जना गरी 58 जना बन्धक बनाइएका युवाहरूको हिजो उद्धार गरी ल्याइएको हो। नागरिक संस्था किन नेपाल, किन इण्डिया, भारत स्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा युवाको उद्धार गरी पश्चिमी सिमानाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले बताउनुभयो। कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा पर्ने बन्धाताल क्षेत्रको पर्यटकीय विकासका लागि भौतिक पूर्वाधार निर्माण कार्य शुरू गरिएको छ। 5,43,00,000 रूपियाँ लागतमा बेलौरी नगरपालिकाको गौरवको योजना अन्तर्गत सञ्चालनमा ल्याइएको बन्धाताल सुधार परियोजनाले ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
नेपाल सरकारले 2075 सालमा घोषणा गरेका 100 नयाँ पर्यटकीय गन्तव्य स्थलहरू मध्ये पर्न सफल कञ्चनपुरको बेलौरी स्थित बन्धातालको विकासका लागि हाल प्रारम्भिक संरचनाहरू निर्माणको काम तीव्र गतिमा अघि बढ़िरहेको छ। बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले बन्धाताललाई बेलौरीको चिनारीका रूपमा विकास गर्ने दावी गर्नुभयो।
बन्धाताल एउटा प्राकृतिक ताल हो, यसलाई अझै व्यवस्थित बनाउनु पर्ने र जनताको रोजगारसँग र बेलौरी नगरपालिका आन्तरिक स्रोतसँग जोड्ने बहुवर्षीय योजना हिसाबले यसलाई बजेट परेको हुनाले त्यस अन्तर्गत यो बन्धाताल बनिरहेको छ।
5,43,00,000 लागतको पूर्वाधार निर्माण योजना यसै वर्ष जेठ 9 गते सम्झौता भई शुरू गरिएको हो भने आगामी 2083 असार मशान्तसम्म सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ। निर्माण कार्य दाउत निर्माण सेवा र भूमिराज कन्स्ट्रक्सनले संयुक्त रूपमा गरिरहेका छन्। निर्माण कम्पनीहरूले तोकिएको म्यादभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। बेलौरी नगरपालिकाका इन्जिनियर जगदीश जोशीका अनुसार बन्धाताल सुधार योजना 2079-80 प्रस्ताव गरिएको हो। विस्तृत परियोजना प्रतिवेदन DPR अनुसार तालको पूर्ण विकासका लागि झण्डै 27 करोड़ रूपैयाँ लागत अनुमान गरिएको छ।
हामीले एउटा मन्दिरको अवधारणा राखेका छौँ र 10 पर्यटक क्षेत्रहरूको पनि अवधारणा राखेका छौँ। यो तालको छेउछाउतिर हाम्रो क्याबियन वाल रिटेनिङ वालहरूको सेक्टर बनाउने हाम्रो योजना छ।
स्थानीय बासिन्दाका अनुसार गोलो घेरामा फैलिएको भएकाले तालको नाम बन्धाताल रहन गएको हो। यहाँ विभिन्न प्रजातिका माछा जलपंक्षी र चराचुरुङ्गीहरूको अवलोकन गर्न सकिन्छ। 27 बिघा क्षेत्रफलमा फैलिएको यो ताल संरक्षणको अभावमा पछिल्ला वर्षहरूमा अतिक्रमणको चपेटामा परेको छ। नगरपालिकाले विश्वास लिएको छ कि परियोजना सम्पन्न भएपछि बन्धाताल क्षेत्र पर्यटन व्यापार र पूर्वाधार विकासको प्रमुख केन्द्र बन्नेछ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
राष्ट्रपति रामचन्द्र पौडेलले भाषा संस्कृति र गीत संगीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताउनु भएको छ। नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार 2081 वितरण समारोहलाई हिजो काठमाण्डुमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जात जातिका भाषा र संस्कृति केवल मनोरञ्जनका साधन मात्र नभई मौलिक पहिचानको धरोहर समेत भएको बताउनुभयो। वीरगंज नाका भएर रासायनिक मल धमाधम भित्रिएको र मल आपूर्तिकर्ता संस्थाको भण्डारमा पनि पर्याप्त मल रहेका कारण विगतका वर्षमा जस्तो यस वर्ष धान बालीका लागि रासायनिक मलको अभाव नहुने भएको छ। कृषि सामग्री लिमिटेड कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशनका मध्य प्रदेश कार्यालयले दिएको विवरण अनुसार यस वर्ष मलको अभाव नहुने भएको हो। काठमाण्डौ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यस वर्ष फोहोर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। वर्षाको समय शुरू भएसँगै विगतका वर्षमा नागरिकले लामो समयसम्म फोहोर व्यवस्थापन नहुँदा निकै समस्या भोग्नु परेको थियो। यस वर्ष भने महानगरले वर्षायाम शुरू भएसँगै फोहोर व्यवस्थापनका लागि विगतका वर्षमा हुने समस्या समाधान भइसकेकाले सहज हुने जनाएको छ। पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा 17 दिनपछि हिजो जहाज उडान भएको छ। प्रतिकूल मौसमका कारण गत जेठ 26 गतेदेखि अवरूद्ध भएको जहाज उडान 17 दिनपछि हिजो भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ। ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कूल सञ्चालनको तयारी भइरहेको छ। पाल्पाको रामपुर नगरपालिका 5 स्थित काली गण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कूल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको छ। लक्ष्मी नारायण गुठी सञ्चालन समिति मातहतमा रामपुर नगरपालिकाको सहयोगमा स्कूल चलाइनेछ। वैदेशिक रोजगार बोर्ड सचिवालयको सहकार्यमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले उत्पादन प्रसारण गर्दै आएको रेडियो कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। रेडियो नेपालको केन्द्रीय कार्यालय सिंहदरबारमा हिजो भएको छलफलमा वैदेशिक रोजगारी रेडियो कार्यक्रमलाई नागरिकले अधिकतम लाभ लिन सक्ने कार्यक्रम बनाउने विषयमा छलफल भएको हो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण मार्फत प्रसारण हुने कुनै पनि कार्यक्रम जानकारीमूलक र लक्षित समुदाय केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डाक्टर द्वारिका उप्रेतीले कार्यक्रमको प्रभावकारिता त्यसका लक्षित वर्गले लिएको लाभसँग तुलना हुने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णु राम नेउपानेले सार्वजनिक सेवा प्रसारण देशकै सबैभन्दा ठूलो प्रसारण सञ्जाल र पहुँच भएको भन्दै यस्ता सहकार्यले अधिकतम लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका अमेरिकी सैन्य आक्रमणका कारण इरानको आणविक कार्यक्रम दशकौंपछि धकेलिएको बताउनु भएको छ। एक अमेरिकी गुप्तचर एजेन्सीको प्रतिवेदनले उक्त दावीमाथि शंका व्यक्त गरेको छ। रिपोर्ट अनुसार इरानको आणविक पूर्वाधार नष्ट गरेको नभई आक्रमणले आणविक कार्यक्रमलाई केही महिना मात्र पछाडि सारेको जनाएको छ। राष्ट्रपति ट्रम्प प्रशासनले शनिबार भएका आक्रमणहरूले तेहरानको कार्यक्रमलाई पूर्ण रूपमा नष्ट पारेको बताएको थियो। इजरायल र इरान बीचको युद्ध विराम कायम रहेको दुवै देशले स्वीकार गरेका छन्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सहयोगी राष्ट्रहरूसँग हिजो भएको वार्तामा रक्षा खर्च बढ़ाउने विषयमा भएको सम्झौता सबैका लागि ठूलो विजय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। सन् 2035 सम्ममा सदस्य राष्ट्रले आफ्नो उत्पादनको 5% रक्षामा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरिएको सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पले प्रशंसा गर्नुभएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले बाहिरी ऋण बोझले दिगो विकासका लक्ष्य प्राप्तिमा जोखिम रहेको भन्दै तत्काल वित्तीय प्रणालीमा सुधार आवश्यक रहेको बताउनु भएको छ। आगामी असार 16 गतेदेखि 19 गतेसम्म स्पेनको सेभिलमा हुने विकासका लागि वित्त विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनको सन्दर्भमा बुधबार काठमाण्डुमा आयोजित राष्ट्रिय परामर्श कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्नुहुँदै उपाध्यक्ष डाक्टर अधिकारीले विकासशील देशहरूमा बाहिरको बढ़दो बोझले सामाजिक विकास कार्यक्रमहरू प्रभावित भएको हुँदा वित्तीय प्रणालीमा तत्काल सुधार आवश्यक भएको बताउनुभयो। नेपालको आर्थिक स्थितिको बारेमा जानकारी दिनुहुँदै 16 योजनाको अवधिमा कुल 111.84 खर्ब रूपियाँ लगानी हुने उपाध्यक्ष डाक्टर अधिकारीले जानकारी गराउनुभयो। नेपाललाई सन् 2030 सम्म दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब 211.65 खर्ब रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको पनि उहाँले बताउनुभयो। कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डाक्टर अधिकारीले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले ऋण न्याय र स्थानीय आवश्यकता उन्मुख विकास मोडलका पक्षमा आवाज उठाउने तयारी गरिरहेको समेत जानकारी गराउनुभयो। युवा जनशक्तिहरू विदेश पलायन हुँदा कतिपय स्थानमा खेती बाँझी रहने खबरहरू आइरहेका बेला तनहुँको भीमात नगरपालिका नौको भानुमती जौपानीमा भने कृषकहरूले सामूहिक अकबरी खुर्सानी खेती शुरू गरेका छन्। मुख्यमन्त्री जलवायु मैत्री नमूना कृषक समूह मार्फत 100 रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको कृषक समूहका अध्यक्ष इमान थापाले जानकारी दिनुभयो। खुर्सानी खेतीबाट त्यहाँका किसानले वार्षिक 6 करोड़ रूपियाँ भन्दा बढ़ी आमदनी गर्ने लक्ष्य लिएका छन्। यस्तो सामूहिक खेतीलाई देशका अन्य स्थानहरूमा पनि विस्तार गर्दै जान सके नेपाल कृषिमा आत्मनिर्भरतर्फ उन्मुख हुने वरिष्ठ कृषि विज्ञ डाक्टर सचिदानन्द उपाध्यायले बताउनुभयो। बुधबार सुनको मूल्य प्रतितोला 1500 रूपियाँले घटेको छ। मंगलबार प्रतितोला 1700 रूपियाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला 1500 रूपियाँले घटेर प्रतितोला 192,300 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार।
सन्दीप लामिछाने र ललित नारायण राजवंशीले आईसीसी टी20 अन्तर्राष्ट्रिय वरितामा छलाङ मारेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले बुधबार सार्वजनिक गरेको बलिङतर्फको नयाँ वरितामा लेग स्पिनर सन्दीपले 41 स्थान सुधार गर्दै 75 स्थानमा उक्लिएका छन्। उनले स्कल्याण्डमा भएको टी20 अन्तर्राष्ट्रिय श्रृंखलामा 4 खेलमा 11 विकेट लिएका थिए। त्यस्तै अर्का स्पिनर ललित 29 स्थान सुधार गर्दै 54 स्थानमा उक्लिएका छन्। उनले स्कल्याण्डको श्रृंखलामा 4 विकेट लिएका थिए। अलराउण्डरतर्फ दिपेन्द्र सिंह गिरी तेस्रो स्थानमा यथावत छन्। यसै गरी कुशल भुर्तेल 6 स्थान सुधार गरेर 32 स्थानमा पुगेका छन्। यता ब्याटिङ वरितामा पनि कुशल भुर्तेल 10 स्थान सुधार गर्दै 83 स्थानमा उक्लिएका छन्। यसै गरी कप्तान रोहित कुमार पौडेलको र आसिफ शेखको वरिता खस्किँदा दिपेन्द्र सिंह गिरी भने यथा स्थानमा छन्। रोहित र आसिफ 2 स्थान तल खस्किएर क्रमशः 66 र 77 स्थानमा पुगेका छन्। दिपेन्द्र भने 61 स्थानमा कायम छन्। एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिङ वरितामा आरिफ शेख 13 स्थान सुधार गर्दै 90 स्थानमा उक्लिएका छन्। यता ओपनर आसिफ शेख 94 र रोहित कुमार पौडेल 99 स्थानमा छन्। आसिफ 4 तथा रोहित 1 स्थान खस्किएका छन्। अर्का ओपनर कुशल भुर्तेल 1 स्थान सुधार गर्दै 87 स्थानमा पुगेका छन्। नेपाल टी20 अन्तर्राष्ट्रिय वरितामा 18 तथा एकदिवसीय वरितामा 17 स्थानमा यथावत छ। नवीन नेउपाने नेपाल राष्ट्रिय यु23 फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएको छ। ताजिकिस्तानमा हुने एएफसी यु23 एसियन कप छनौटको खेलको लागि नेपालीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। सिनियर राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक समेत रहिसकेका नेउपाने एन्फा युवा परियोजनाको प्रमुख पनि हुनुहुन्छ। नेपालीलाई एन्फा कार्यवाहक महासचिव बद्री भट्टराले बुधबार नियुक्ति पत्र हस्तान्तरण गर्नुभयो। सेप्टेम्बर 3-9 हुने छनौट प्रतियोगितामा नेपाल आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँग एचमा रहेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षा भई सबै प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहनुका साथै कोशी र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस र वर्षा 8.8 मिलिमिटर परेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको एक वर्षको अवधि प्रभावकारी भएको नेकपा एमाले सचिवालय बैठकको निष्कर्ष। पतञ्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई 35 लाख रूपियाँ धरौटीमा छाड्न विशेष अदालतको आदेश। बाढ़ी पहिरो लगायतका दैवी प्रकोपमा उद्धार तथा राहतका लागि सरकारको तयारी। विस्थापित हुनु परे तत्काल आवासको जिम्मेवारी स्थानीय तहलाई। आकर्षक रोजगारीको प्रलोभनमा पारी भारत पुर्याएर बन्धक बनाइएका 58 नेपाली युवाको उद्धार। र अमेरिकी सैन्य आक्रमणका कारण इरानको आणविक कार्यक्रम दशकौंपछि धकेलिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।